तो तकबीर उला से पहले हम नियत बांधते हैं। अब उस नियत के लिए अगर हम ज़ुबान से उसे कहें या ना कहें, तो जब हमने नमाज का इरादा किया तो उस वक्त हम एक इरादा करते हैं कि हम जोहर की नमाज पढ़ेंगे, या मैं उठूँ ज़रा जोहर की नमाज पढ़ लूँ। तो जब मैं अल्लाह के हजूर क़िबला रूह होकर खड़ा हुआ तो उस वक्त मैं ज़ुबान से उस नियत को अदा करूँ या ना करूँ, मेरी नमाज जोहर ही की अदा होगी, लेकिन ज़ुबान से अदा कर देना अफजल है, बेहतर है। इसी तरह जब आप कायद आज़म के मज़ार पे खड़े हुए तो घर से इस नियत से चले हैं कि मैं वहाँ फातिहा पढ़ाऊँ बराए ईसाले सवाब रूह कायद आज़म। तो जब आपने फातिहा पढ़ी तो नियत चूँकि आपकी फातिहा खानी की थी बराए ईसाले सवाब कायद आज़म रहमतुल्लाह अलैह, तो उसका सवाब ऑटोमेटिकली कायद आज़म की रूह को पहुँच गया। तो उन्होंने मेरा ख्याल है उस राह को अपनाया। और सऊदी अरब में भी अगर आप जाएं तो जब आप फातिहा पढ़ते हैं तो उसके बाद दुआ नहीं मांगते, कोई भी फातिहा पढ़ के उठाते हैं नहीं। वैसे भी जब वो किसी के घर जाते हैं ताज़ियत के लिए, तो हम भी जब ताज़ियत के लिए जाते हैं तो दुआ नहीं मांगते, सिर्फ फातिहा पढ़ के उठाते हैं। तो उसका सवाब तो कायद आज़म की रूह को मिल गया, और बाकी दर्जात बुलंद करने की दुआ करना जो है, दुआ करना अच्छी बात है, दरख्वास्त करते रहना चाहिए, लेकिन हकूकुल आबाद में मरने वाला कैसा था, तो दर्जात तो उससे मुंसलिक हैं, तो लेकिन दुआ बहरहाल करते थे। बद्दुआ कोई काबिले सताइश चीज़ है नहीं इस्लाम में, रब के नज़दीक ये कोई ज़्यादा काबिल सताइश चीज़ नहीं। वो ज़ुबान और दिल की बात, जो जैसे मैंने आपसे नियत की बात की, ज़ुबान से कोई कहे या ना कहे, जो दिल से आवाज़ उठ रही है रब ताला तो उसको ज़्यादा देखेगा। ज़ुबान से इंसान क्या कह रहा है उसकी वैल्यू कम है। दी हुई बद्दुआ तो शायद कम ही कबूल होती है। अगर किसी शख्स ने किसी को बद्दुआ दे दी तो बहुत कम कबूल होती, लेकिन इसके बरक्स जो ख़तरनाक चीज़ है वो दूसरी है। तो वो ख़तरनाक चीज़ ये है कि अगर एक आदमी ने किसी का दिल दुखाया तो वो बंदा आगे से हंसता रहा, जेन्युइनली दिल से, उसने उसका बुरा नहीं माना, कुछ भी इग्नोर कर दिया कि कोई बात नहीं गलती हो गई, ये भी इंसान है, गलती कर गया है, खैर है, तो वहाँ फिर कुदरत का निज़ाम एक्टिव होता है, फिर उस इंसान के बदले कुदरत खुद लेती है दूसरे से, ज्यादती करने वाले से। तो खौफ ज़्यादा उस आदमी से होइए आप जो आपकी ज्यादतियों के जवाब में सिर्फ मुस्कुरा दे जेन्युइनली, और जेन्युइनली आपके हक में अल्लाह से दुआ कर दे कि आला इंसान है, गलती इससे हो गई, माफ़ फरमा दे। उस आदमी से डरिए, क्योंकि उसका बदला खुद कुदरत लेगी। उसकी आप, मैं एक पहलू उसका ये बता दूं कि एक महफिल में आप सल्लल्लाहु अलैहि वसल्लम की वक्त उसे सहाबा कराम थे, तो एक शख्स आया और आके जनाब हज़रत अबू बकर सदीक रज़ी अल्लाह ताला अन्हु को बेनुकत सुनाने लगा, तो हज़रत अबू बकर सदीक खामोश रहे। तो वो बंदा हज़रत अबू बकर सदीक रज़ी अल्लाह ताला अन्हु को बुरा भला कह रहा था और आप सल्लल्लाहु अलैहि वसल्लम मुस्कुरा रहे थे। तो कुछ देर के बाद हज़रत अबू बकर सदीक रज़ी अल्लाह ताला अन्हु का सब्र जवाब दे गया, तो आपने पलट के उसे जवाब देना शुरू किया, तो आप सल्लल्लाहु अलैहि वसल्लम चुपके से उठे और तशरीफ़ ले गए। तो अगले दिन सहाबा किराम ने कहा कि या रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम, कि क्या माजरा हुआ कि वो शख्स आया महफिल में, वो बहुत बुरा भला कह रहा था हज़रत अबू बकर सिद्दीक़ रज़ी अल्लाह ताला अन्हु को, नाजायज़ खामोश बैठे थे और आप मुस्कुरा रहे थे, लेकिन जो ही हज़रत अबू बकर सिद्दीक़ रज़ी अल्लाह ताला अन्हु ने पलट के जवाब दिया तो आप नागवारी के आलम में اٹھ کے تشریف لے گئے تو فرمایا کہ اصل میں جب وہ بندہ ناجائز طور پر حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ کو برا بھلا کہہ رہا تھا تو رب تعالیٰ نے ایک فرشتہ وہاں معمور کیا تھا جو اس آدمی کو پلٹ کے جواب دے رہا تھا آن بہاف آف حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ. لیکن جب حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ نے وہ معاملہ اپنے ہاتھ میں لے لیا تو اللہ نے وہ فرشتہ وڈرا کر لیا. تو جواب دینے سے پہلے تک میں اس لیے مسکرا رہا تھا کہ ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ کا رویہ بڑا قابل ستائش تھا اور انہیں سپورٹ حاصل تھی اللہ تعالیٰ کی. لیکن اس کے بعد میں چلا گیا کہ وہ پھر فرشتہ وہاں سے وڈرا ہو گیا تھا. تو بد دعا تو انسان اس وقت دیتا ہے جب بدلہ لینا چاہتا ہے لیکن بدلہ لینے کے قابل نہیں, تو وہ کمزور کا ہر بار استعمال کرتا ہے کہ بد دعائیں دیتا. لیکن بہترین بدلہ یہ ہے کہ جتنی بھی کسی سے کی طرف سے زیادتی ہو جائے, کچھ بھی ہو جائے, تو آپ صلی اللہ علیہ وسلم کی سنت پہ عمل کر لیا جائے کہ سچے دل سے صرف مسکرا دیا جائے. بس ایک مسکراہٹ اس کا جواب ہے. تو ایسے آدمی سے ڈریے کیونکہ اس کا بدلہ پھر قدرت خود لیتی ہے. اور میں نے کبھی کسی کو اس طرح سپیئر ہوتے دیکھا نہیں ابھی تک. سونر اور لیٹر اس کو ادا ضرور کرنا پڑا ہے سب کچھ. اور جب قدرت کے ذریعے ایسی چیز آتی ہے تو دین ون پیس تھرو ہز نوز. ظلم برداشت کرنے سے اسلام نے منع کیا ہے. وہ ظلم پھر اس رنگ میں نہیں آئے گا. لوگ تو یہ کہتے ہیں نا کہ اگر کوئی میرے ساتھ زیادتی کرے تو میں اس کو پلٹ کے اس کا بدلہ ضرور لوں, کیونکہ اللہ نے ظلم برداشت کرنے سے منع کیا, ظلم کے خلاف کھڑے ہونے کی ہدایت کی ہے. بات یہ ہے کہ اگر ایک پڑوسی ہے جو سامنے رہ رہے ہیں میرے, اگر یہ مجھے نقصان پہنچاتے ہیں, تکلیف پہنچاتے ہیں, ایذا دیتے ہیں اور میں ان کو ہنس کے برداشت کرتا ہوں, تو وہ ظلم نہیں سہ رہا بلکہ وہ حسن سلوک کے ضمن میں آئے گا کہ میں ہمسائے کے ساتھ حسن سلوک سے کام لے رہا ہوں. لیکن وہی ہمسایا اگر میرے دوسرے پڑوسی کے ساتھ زیادتی کر رہا ہے تو پھر مجھ پر فرض ہے کہ میں اس کی مدد کو, اس پڑوسی پر جس کے ساتھ ظلم کیا جا رہا ہے, اس کی مدد کے لیے اٹھ کھڑا ہوں. یہ میں ظلم کے خلاف جدوجہد کروں گا کہ میں دیکھ رہا ہوں کہ میرا یہ ایک پڑوسی جو ہے دوسرے پڑوسی کے ساتھ سرین زیادتی کر رہا ہے, تو میں پھر جس پہ ظلم ہو رہا اس کی سپورٹ میں کھڑا ہو جاؤں گا. لیکن جو اس نے میرے ساتھ زیادتیاں کی ہیں وہ میں ہنس کے ٹال جاؤں گا, کیونکہ اس نے سلوک میں آئے گی وہ بات. تو ظلم سہنے سے اللہ تعالیٰ یوں منع کر رہا ہے, یا یوں کہیے کہ ظلم کے خلاف کھڑے ہونے کے لیے یوں اللہ ہدایت کرتا. اور وہ جو آیت ہے میں قرآن پاک کا ایک بڑا حصہ, اس کی کانٹیکسٹ جو ہے وہ اصل میں ہے مکہ مکرمہ میں گزرے ہوئے 12 سال, کیونکہ آپ صلی اللہ علیہ وسلم کی نبوت ملنے کے بعد کی زندگی کے دو حصے ہیں. اعلان نبوت سے لے کے ہجرت تک 12 سال جو مکہ مکرمہ میں گزرے, اور ہجرت سے لے کے آپ صلی اللہ علیہ وسلم کے اس دنیا سے پردہ فرما جانے کے بعد تک 10 سال تو پورے ہوئے, 11واں سال انکمپلیٹ رہ گیا تھا. تو اسے یا 10 سال گنیے 11 سال جو بھی گننا چاہیں آپ, تو ہم تو 10 سال گنتے ہیں کہ 10 سال کمپلیٹ کر لیے تھے. تو وہ 10 سالہ مدنی زندگی اور 12 سالہ مکی زندگی. جب مکی زندگی ہے 12 سالہ, اس میں جو مسلمان شروع میں ایمان لے آئے تھے اللہ تعالیٰ پر اور اسلام قبول کر لیا تھا, ان میں شروع میں ایمان لانے والوں میں ایک بہت بڑی اکثریت ان لوگوں کی تھی جو معاشرے میں پسے ہوئے تھے ون وے اور دی ادر, جیسے جناب حضرت بلال حبشیر رضی اللہ تعالیٰ عنہ غلام تھے, اسی طرح اور دوسرے فائنینشلی اتنے افلوئنٹ نہیں تھے, تو ان کے آقاؤں نے اور ان کے بالادست لوگوں نے ان کے اوپر ظلم ڈھائے تھے بے پناہ قسم کے. تو وہ رب تعالیٰ نے ان کو اپنی مدد کا ایک وعدہ کیا کہ جب ظلم حد سے گزرے گا تو میں موجود ہوں, میں تمہاری مدد کو آؤں گا. کانٹیکسٹ اس کا یہ ہے, لیکن چونکہ قرآن پاک میسج ہے رہتی دنیا تک کے لیے, تو یہ فارمولا اپلیکیبل ہے فار آل ٹائمز ٹو کم, لیکن اس کے بیان کا کانٹیکسٹ وہ ہے. یہ وہ ناپسندیدہ ہے, اس میں آپ حدیث ہے اس میں وہ ناپسندیدہ عمل ہے. نام پورے اور اچھے نام بلائے جانے چاہیے. جی ہاں, وہی میں عرض کر رہا ہوں, وہ ناپسندیدہ ہے اور کچھ معاملات میں گناہ ہو جائے گا. جیسے رحمان ہے, عبد الرحمان نام رکھتے ہیں ہم, لیکن ہم میں سے بڑی اکثریت رحمان کے نام سے پکارتی ہے, تو گناہ ہو جائے گا, کیونکہ رحمان تو ایک ہی ہے پوری کائنات میں. دیکھیے, رب تعالیٰ کے ساتھ تو کسی پروٹوکول کی ضرورت ہے نہیں. وہاں تو جتنی دیوانگی سے, جتنے جنون سے آپ اس کے حضور میں پیش ہوں گے, اتنا ہی مقبول ہوگا وہ. ہاں, البتہ جو مسند طریقہ بتایا گیا ہے نماز کا, نماز کے آداب جس کو ہم کہتے ہیں, اس کے فرائض اور آداب, ان کو آبزرو ضرور کیجئے. جیسے ابتدا ہوگی, ارادہ ہے نماز کا, پھر وضو یا غسل ہے, پھر نیت ہے, پھر تکبیر ہے, قیام و سجود ہے, تو اس کو اس رنگ میں ادا ہونا چاہیے. اسی طرح پھر اس کے آداب کی بات ہے, سر ڈھانپ کے نماز پڑھنا زیادہ افضل ہے. پھر اس انداز میں کھڑا ہوا جائے جو جیسا بتایا کہ نا, ہاتھ اس طرح باندھ جائیں, دایاں اوپر آئے بایاں نیچے, وہ اس کے, تو ان آداب کا خیال رکھا جانا چاہیے. باقی رب تعالیٰ کے ساتھ تو ہم تو اس میں یقین رکھتے ہیں کہ اس کی محبت کا جنون جس قدر زیادہ ہو جائے گا, اور اس جنون میں جس طرح سے آپ اسے پکارتے ہیں, وہ اس کو زیادہ پسند آتا ہے. نہیں, اس کا منیمم چار ہیں, اس کے دو دو رکعت کی صورت میں, اس کو منیمم اس کو چار رکعت لیکن دو دو کی صورت میں وہ پڑھ لی جائیں. اس موضوع پہ یہاں خاصی تفصیل سے ایک بار بات ہوئی تھی. اب یہ جو آیت ہے, دیکھیے اس میں ترغیب ہے ایک طرح سے, یا اطلاع بھی ہے اور نوید بھی ہے. اس کے اندر تین چیزیں آیت میں پائی جاتی ہیں کہ مسلمان ایک دوسرے کے مددگار ہیں, اور دوسری طرف تاکید کی ہے کہ وہ لوگ جو ایمان لائے ان پہ فرض ہے کہ وہ مشکل وقت میں اپنے دوسرے مسلمان بھائی کی مدد کریں. یہ تاکید بھی ہے. جہاں تک مزاروں پہ جا کے دعا کرنے کی بات ہے, اس کا اس آیت سے تعلق نہیں ہے. وہ ایک علیحدہ ایشو ہے کہ جو یہاں پہلے جب یہ سوال اٹھا تھا تو میں نے اس وقت ایک گزارش کی تھی کہ قبروں پر جانے کی تو تاکید فرمائی ہے آپ صلی اللہ علیہ وسلم نے, فاتح خانی بھی کرنی چاہیے. اب ایک جگہ جا کے فرق ہو جائے گا کہ ہلکے سے فرق کے ساتھ یا تو یہ شرک ہو جائے گا یا یہ مستحب رہے گی بات. اگر ہم نے جا کے قبر پر صاحب مزار سے دعا کر لی تو شرک ہو گیا, ٹھیک. اور اگر ہم نے فاتحہ خوانی کی اور اس کا ثواب اس صاحب مزار کی روح کو پہنچانے کی درخواست رب سے کرنے کے بعد رب تعالیٰ سے ہی درخواست کی کہ یا اللہ تو رحیم و کریم ہے، تو مہربان ہے، تو اپنے رحیم و کریم ہونے کے صدقے، اپنے انبیاء اکرام کے صدقے ہم پہ رحم فرما دے اور ہماری یہ حاجت تو پوری کر دے، اس میں کوئی برائی نہیں۔ جہاں تک یہ بات ہے کہ دعا تو گھر پہ بھی ہو سکتی ہے، فاتحہ خوانی گھر پہ بھی ہو سکتی ہے، بالکل درست ہے، اس میں کوئی شک نہیں، لیکن مزار پہ جا کے فاتحہ خوانی کے سلسلے میں دلیل یہ ہے کہ اگر آپ مثال لے لیں کسی ایک مزار کی، مثلا داتا صاحب کا مزار ہے، وہاں اگر آپ جائیں تو دن کے 24 گھنٹے ہی وہاں قرآن پاک کی تلاوت ہو رہی ہوتی ہے، لوگ درود و سلام میں مصروف ہوتے ہیں، اللہ کا ذکر کسی نہ کسی شکل میں ہر شخص کر رہا ہوتا، تو جہاں اللہ کا ذکر ہوگا وہاں رحمت کے فرشتے نازل ہوتے ہیں، تو وہاں تو پہلے ہی اللہ کے رحمت کے فرشتے موجود ہیں۔ اگر ہم بھی وہاں جا کے فاتحہ کرتے ہیں، پڑھتے ہیں، تو اس کی مثال ایسی ہی ہو جائے گی کہ اگر ایک جگہ پر بارش ہو رہی ہے تو آپ اس سے دور بھی کھڑے رہ سکتے ہیں، آپ اس جگہ پر بھی جا کے کھڑے ہو سکتے ہیں جہاں بارش ہو رہی ہے، تو جہاں پہلے سے بارش برس رہی ہے اگر آپ وہاں کھڑے ہوں گے تو وہ بارش کی بوندیں آپ پر بھی گریں گی، تو جب آپ بھی اسی اجدہام میں جا کے دعا کرتے ہیں جہاں پہلے سے بہت دنیا دعا کر رہی ہے، ذکر الہی ہو رہا ہے، تو آپ پر بھی وہ رحمت ہوگی، تو چانسز زیادہ ہیں کہ وہاں زیادہ جلدی دعا قبول ہو جائے اللہ کے حضور کی، وہاں تو پہلے ہی رحمت ہو رہی ہے۔ تو یوں مزار پر جا کے فاتحہ خوانی کرنے میں یہ ایک فائدہ مل جاتا ہے، لیکن یہ کوئی شرط نہیں، فاتحہ آپ اپنے گھر سے بھی پڑھ سکتے ہیں اور کہیں سے بھی چلتے چلتے بھی فاتحہ خوانی کر سکتے ہیں اگر آپ توجہ دے سکتے ہیں، لیکن اس صورت میں وہ ایک بینیفٹ ایکسٹرا مل جاتا ہے انسان کا۔ اور جہاں تک صاحب مزار کی بات آپ نے کی، تو اس کا تو یہ ہے کہ جو بھی شخص ہے، خواہ وہ زندہ ہے یا اس دنیا سے جا چکا، اسے اپنے نام اعمال کو بہتر کرنے کے لیے نیکیوں کی ضرورت ہے، تو نیکیاں کسی صورت میں بھی ہو سکتی ہیں، لیکن جو آدمی بیچارہ انتقال کر گیا یہاں سے، اب وہ اپنے نام اعمال میں نیکی یا بدی دونوں طرح کی ایڈیشنز اینڈ آلٹریشنز کرنے سے آری ہو، اب وہ اس کو نام اعمال کو بدل نہیں سکتا اپنے۔ تو جب کوئی زندہ شخص کوئی نیک کام اس نیت سے کرتا ہے کہ اس کا ثواب اس دنیا سے چلے جانے والے آدمی کی روح کو مل جائے، تو رب تعالیٰ تو بہت مہربان ہے، وہ انسان کی نیکی سے خوش ہو کے اس نیکی کا ثواب اتنا ہی نیکی کرنے والے کو دے دیتا ہے، اور اس کی درخواست پر اتنا ہی ثواب دوسری روح کو بخش جس کے لیے اس نے درخواست کی ہے۔ تو جب کسی روح کے نام اعمال میں نیکیوں کا اضافہ کیا جاتا ہے کسی کی درخواست پر، تو اس روح کو بھی اطلاع ہوتی ہے کہ فلاں شخص نے میرے نام اعمال میں اس ثواب کا اضافہ کروایا، تو وہ روح خوش ہوتی ہے کہ اس آدمی نے میرے ساتھ نیکی کی، تو اس خوشی میں اور اس تشکر کے طور پر وہ روح بھی اللہ کے حضور دعا کرتی ہے کہ یا باری تعالیٰ، جس شخص نے میرے ساتھ یہ نیکی کی ہے کہ میرے مر جانے کے بعد میرے نام اعمال میں ثواب کا اضافہ کرایا ہے، تو بھی اس میں مہربانی فرما اور اس کی دعا قبول فرما لے یا اس پہ رحم کر دے، جو بھی، تو ہو سکتا ہے کہ اس روح کی دعا کے نتیجے میں اگر وہ نیک آدمی ہے، اللہ کا مقبول آدمی ہے، تو وہ حاجت روا ہو جائے۔ تو وہ جو مدد کی بات آپ کر رہے تھے، وہ اس کے پیچھے یہ میکنزم ہے۔ بے شک ماں کا تو مقام بہت بلند ہے، بہت بلند ہے، اسی لیے میرے پاس جو لوگ دعا کے لیے آتے ہیں، मैं उन सब से एक गुजारिश किया करता हूँ कि भाई मुझे दुआ के लिए कहने की बजाय घर पे जाओ और अपनी वालदा से दुआ के लिए कहो, माँ से बड़ा वली अल्लाह कोई नहीं है। मैं तो सबसे कहता हूँ माँ की दुआ उसका तो असर ही कुछ और है। चाहे माँ कितनी गुनाहगार हो, माँ तवाइफ भी क्यों नहीं, उसकी दुआ बहुत जल्द कबूल होती है औलाद के लिए। यकीनन उसकी रूह उसी दर्द के साथ दुआ करेगी जिस दर्द से वो ज़िंदगी में करते हैं, मेरा ईमान है। गलत या सही इससे मुझे वो नहीं है, लेकिन ये मेरा ईमान है कि माँ की रूह अगर दुआ करती है औलाद के लिए तो उसी दर्द से करेगी। रूहानी तौर पे इसके कई एक तजर्बात भी मुझे हुए जिनको ज़ाहिर बयान नहीं किया जा सकता, क्योंकि रूहानी मुशाहदात वारदात तजर्बात ये सब आदमी के अपनी कंजम्पशन के लिए होते हैं, उनको पब्लिक नहीं किया जा सकता। लेकिन ये तजर्बा है मेरा, माँ की रूह जिस अंदाज में तड़पती है औलाद के लिए अनप्रेसिडेंटेड है। इसकी इम्पोर्टेंस का तो आलम सर एक है कि जनाब हज़रत अली करम अल्लाह वजहो ने फरमाया कि मुसीबत और गुर्बत का मुकाबला सदका व खैरात करो। न सिर्फ मुसीबत बल्कि अगर कोई शख्स गुर्बत में मुबतला है, मुफलसी में, तो वो अगर खैरात करने लगे और सदकात देने लगे तो रब ताला उसके सदके उसकी मुफलसी भी दूर कर देता है, उसकी गुर्बत दूर हो जाती। वैसे इस चीज़ का मुझे इल्म नहीं कि सऊदी अरेबिया में लोग इस तरह से कहते हैं, मेरा तजर्बा इससे थोड़ा सा मुख्तलिफ है कि सऊदी खैरात सदका व खैरात में बहुत खुले दिल के लोग हैं, बहुत खुले हाथ से सदका व खैरात करते हैं, और ख़ूबसूरती ये है कि वो इस अंदाज में करते हैं कि उसका इजहार कम ही होने पाता। इसी तरह सुन्नत के तौर पर उनके सदका व खैरात की जो शिद्दत है वो रमज़ान में बहुत बढ़ गई होती है। ये तमाम तर वो सुन्नत के तौर पे करते हैं। आप सल्लल्लाहु अलैहि वसल्लम का अपना भी ज़िंदगी में तरीक़ाकार ऐसा ही था। इस्लाम ने या रब ताला ने जो भी कही है एतदाल पे जोर दिया है, इबादत में भी और दूसरी चीज़ों में भी। खुद इबादत में एतदाल का हुक्म है, एतदाल से तजावज मत करें आप। तो इसी तरह खैरात भी उसी ज़िम्मे में आती है कि आप एतदाल में रहिए कि जो आपकी ज़िम्मेदारियां हैं, जो फ़राइज़ हैं आप पर, खैरात करने की वजह से कहीं उसमें कोताही ना होने पाए। आपके बीवी बच्चे, एक ज़माने में मेरा ख्याल ये था कि शायद कफालत के किस्से में सबसे पहला नंबर माँ बाप का आता है, लेकिन बाद में करेक्शन हो गई मेरी कि कफालत में पहला नंबर बीवी बच्चों का है। सबसे पहले उनकी जो जायज़ ज़रूरियात हैं वो पूरी होनी चाहिए, माँ बाप हैं, फिर बहन भाई हैं और सो ऑन सो फोर्थ। तो जो लोग आपके ज़ेर कफालत हैं पहले उनकी ज़िम्मेदारियाँ पूरी होनी चाहिए, तो फिर उसके बाद सदका व खैरात की बारी आएगी। तो एतदाल का तो हुक्म अल्लाह ने इसमें दिया है। देखिए साहब, ज़कात के सिलसिले में कोई इफ्ज़ एंड बट्स नहीं है, कोई एग्जेम्पशंस नहीं है, क्योंकि ज़कात असल में सेविंग टैक्स है, वो सेविंग्स टैक्स है, वो उसमें सीधा सीधा एक फार्मूला रब ताला ने दिया है कि अगर किसी शख्स का गुजारा नहीं होता है, मेरा मैं बच्चों की फीसें नहीं दे पा रहा, बिजली के बिल नहीं देता, यूटिलिटी बिल्स मैं पे करने की पोजीशन में नहीं हूँ, तो ये लॉजिकल बात है कि उसके पास सेविंग हो ही नहीं सकती। पहली बात है कि वो अपने एक्सपेंसेस पूरे करेगा, वो दूसरा उसके अंदर, इसलिए अगर उसके पास दो चार कड़े बाकी हैं तो ये बड़ी पक्की बात है कि वो सेविंग है उसकी, क्योंकि उसके आमदनी इतनी है कि अखराजात के बाद सेविंग हो सके, अदरवाइज ये कंज्यूम हो जाएंगे अखराजात पूरे करने के लिए। इसलिए मैं ये उसका आसान वर्ड बता रहा था ज़कात का, कि इसका दूसरा नाम अगर आप आज की ज़बान में रखना चाहें तो सेविंग्स टैक्स बनेगा इसका। दूसरी सूरत यह है कि अगर कोई आदमी मकरूज हो गया है तो सीधा सीधा फार्मूला इस्लाम में मौजूद है कि जितना कर्ज है वो जेवर की कीमत में से माइनस कर दीजिए, और फिर अगर वो मिनिमम लिमिट से ऊपर रहता है तो उस पर ज़कात दे दीजिए। वो तो अल्लाह ताला ने सीधी सीधी बात की हुई, जो मकान आपके ज़ाती इस्तेमाल का है उस पर टैक्स नहीं, ज़कात नहीं, उस पर ज़ाती इस्तेमाल के अलावा है तो ज़कात लग जाएगी फौरन। वो तो बड़ा सिंपल है, लेकिन इसमें इफ्स एंड बट्स नहीं है कोई। इस्लाम इस मामले में सख्त असूल रखता है, क्योंकि ये पब्लिक वेलफेयर से इसका ताल्लुक है इस रकम का। देखिए, एक किसी और ज़िम्न में जिक्र चला था तो मैंने उस वक्त भी गुजारिश की थी कि सब कॉन्टिनेंट के अंदर हमारी बहुत सी प्रॉब्लम्स की जड़ें कहीं और जाके मिलती हैं। हम में से एक बड़ी अक्सरियत हिंदू से मुसलमान हुई है, माँ स्वाय वो बहुत ही मुख्तसर सी अक्लियत जो अरब से आई। तो जब हम हिंदू से मुसलमान हुए हैं तो उसके बावजूद हिंदुओं की मेजॉरिटी यहाँ रही और हम हिंदुओं में रहते रहे। तो चूंकि हमारा सोशल इंटरेक्शन हिंदुओं ही के साथ रहा तो हमारा बिलीफ तो चेंज हो गया, रिलीजन हमने तब्दील कर लिया, लेकिन हमारा रहन सहन उन्हीं रसूमात का पाबंद रहा जो हिंदू माशरे की हैं। तो हिंदुइज्म की बहुत सी कबाहतें वो अभी तक हमारी ज़िंदगी में चली आ रही हैं। अब हिंदुइज्म में तो देवता और देवियों को खुश करने के लिए इंसानी जान की कुर्बानी भी दी जाती है। उनके अकायद के मुताबिक मंगल के रोज़ अगर खून बहाया जाए किसी मुल्क में तो उससे भलाएँ दूर रहती हैं। फिर उन्होंने अपना इंडिपेंडेंस डे वो बजाय 14 अगस्त के 15 अगस्त कर लिया, जबकि दोनों मुल्क बने एक वक्त में थे, सिर्फ इसलिए कि उनके पंडितों ने उनको ये बताया था कि साहब ज्योतिष के हिसाब से अगर 15 अगस्त को आज़ादी डिक्लेयर की जाए तो बड़ी मुबारक रहेगी। तो ये हिंदू अकायद का हिस्सा हैं, ये चीज़ें वहाँ से हम कैरी किए हुए हैं, क्योंकि जड़ें हमारी वहीं, फिर हम यहीं हिंदुओं के साथ रहते रहे। तो वो सोशल चीज़ें रसूमात ये ज़्यादा हैं जिन्होंने आहिस्ता आहिस्ता अकायद का की शक्ल ले ली है। अदरवाइज़ सदका और खैरात किसी फॉर्म में की जाए, भूखे को खाना खिला दीजिए, किसी मकरूज का कर्ज अदा कर दीजिए, किसी गुलाम को आज़ाद करवा दीजिए, किसी कैदी को रहा करवा लीजिए, ये सब सदका और खैरात के ज़िम्न में आते हैं। आप अगर देखते हैं कि आपके इर्द गिर्द कहीं कोई ऐसा इंसान है जो फाइनेंशियली लेस फॉर्चुनेट है तो बकरा ज़बह करने की बजाय बेशक सदके का बकरा, कुर्बानी नहीं, सदके का बकरा, उसकी कीमत जाके उसको दे दीजिए इस नियत से कि मैं अल्लाह के नाम पे इसकी मैं मदद कर रहा हूँ, इंशाअल्लाह ताला अल्लाह के यहाँ बकरे से शायद ज़्यादा ही कबूल होगा, क्योंकि एक शख्स को आपने हाथ फैलाने से उस ज़िल्लत से बचा लिया है जो हाथ फैलाने से मिलती है। लेकिन कुर्बानी इस ज़िम्न में नहीं आएगी, कुर्बानी बहरहाल बकरे ही के ज़रिए से, जानवर ही के ज़िबा करने से होगी, वो इस ज़िम्न में नहीं आएगी। अब आप आइंदा अगर कभी ऐसी कोई दिक्कत पेश आ जाए तो वो जो मुर्गा आपने ज़िबा किया था उसी की कीमत के बराबर पैसे किसी हाजतमंद के हाथ पे रख दीजिए और देखिए कि वो घंटे के बाद पानी निकलता है या पौन घंटे में निकल आता। तो बात तो सदके की है कि मुर्गे की सूरत में सदका कर दिया और उसको उस अंदाज में बिखर के देख लीजिए, शायद उससे पहले हो जाए। तो तजर्बा करने की बात है। एक दूसरा हो ये जाता है कि कुछ हमारी अपनी भी जहनी सेटिस्फेक्शन की बात है। अल्लाह ताला ने इस इंसान को, वो जो उसने कहा ना कि मैंने इंसान को बेहतरीन तकवीम पर बनाया और बेहतरीन शक्ल में इसे बनाया। इंसानी जिस्म तो एक साइंसी अजूबा है ही है, और बड़े से बड़ा डॉक्टर जो इल्म के बहुत ऊंचे मकाम पर बैठा है, वो भी अगर हौसला मंद है तो खुले लफ्ज़ों में इस चीज़ को तस्लीम करता है कि आज भी, जबकि क्लिनिकल साइंस इतनी एडवांस कर गई है, मेडिकल साइंस में इंसानी ह्यूमन एनाटॉमी को साइंस आज भी 30-40% से ज़्यादा समझ नहीं सकी। तो इसके अंदर अभी और क्या क्या छुपा है ये तो आहिस्ता आहिस्ता डिस्कवर होता जाएगा। लेकिन इंसानी जिस्म का एक और हिस्सा, बड़ी अजीबोगरीब चीज़ रब ताला ने बनाया, वो है उसका दिमाग। इसके अंदर क्या क्या कुवतें पिन्हा हैं वो अभी तक पता नहीं चला किसी को। तो अगर इंसानी जहन को आप काबू कर लें और उसे कंसंट्रेशन के मामले में इतना ट्रेन कर लें, तो यकीन कीजिए कि ऐसी तजर्बात हो चुकी अब तक कि आप अपनी जहनी कुवत से चलती हुई बस को रोक लेती हैं। तो होता यह है कि जब हम कभी जहनी तौर पे मुतमईन हो जाएं कि ये सदका हमने काला बकरे का यहाँ दे दिया, खून बहा दिया, अब हमारा काम सीधा हो जाएगा, तो खुद आपकी वो जो जहनी कुवत है वही काम में आती है और काम सीधे हो जाते हैं। ये उसका दूसरा साइंसी वर्जन ये है उसका। तो आइंदा कभी आप अल्लाह के नाम पर किसी ज़रूरतमंद की काम आके देखिए, तो वो शायद काला मुर्गा देने से ज़्यादा जल्दी काम हो जाएगा आपका। नहीं, बात यह है कि वो कहने से मुराद मेरी वो नहीं थी जो आप समझ रहे हैं। ज़रूरतमंद से मेरी मुराद ये थी, जैसे मैं पहले कह रहा था कि कोई ऐसा गली मोहल्ले में, रिश्तेदारों में आदमी जो फाइनेंशियली लेस फॉर्चुनेट है तो उसकी खिदमत कर दीजिए, कोई मकरूज़ है तो उसका कर्ज अदा कर दीजिए खामोशी से। मैं उसको हकदार को या ज़रूरतमंद को उस कैटेगरी के साथ मिला रहा था। मुराद मेरी ये बिल्कुल नहीं थी कि अगर मेरे पास कोई आदमी मांगने आया है तो मैं उसको देखूं कि वो सेहतमंद है, तो बड़ी तल्ख लहजे में कहूं कि तुम्हें शर्म नहीं आती इतने हट्टे कट्टे हो कि खैरात मांगते हो, तो वो मेरा काम नहीं है। मुझे तो सिर्फ ये देखना है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने हुक्म ये फरमाया कि अगर कोई तुम्हारे सामने दस्ते सवाल दराज कर दिए तो उसको खाली हाथ ना लौटाओ, बेशक एक चुटकी मिट्टी की उसके हाथ पर रख दो। तो मेरा काम नहीं है ये देखना। मैं तो अगर खिदमत कर सकता हूँ तो खामोशी से कर दूंगा, लेकिन वो जो बात मैं कर रहा था वो ये था कि अगर जब आप सदका देने हैं तो जाहिर है कि कोई मांगने तो नहीं आएगा आपके पास, तो नज़र दौड़ाइए इर्द गिर्द, जो ज़रूरतमंद है उसके पास खुद चल के चले जाइए और जाके इतनी खामोशी और इस अंदाज में उसकी खिदमत कर दीजिए कि वो जो दाता गंजबख्श रहमतुल्लाह अलैह साहब ने फरमाया था कि तुम लोगों की खिदमत, बल्कि सही अल्फाज ये हैं कि फ़कीर पर लाजिम है कि वो दूसरों की खिदमत इस तरह से करे कि खुद खिदमत लेने वाला ये समझे कि मैंने इस आदमी से अपनी खिदमत करवा के इस पर एहसान किया है। तो ज़रूरतमंद के जाके काम इस तरह से आइए कि वो ज़रूरतमंद ये समझे कि ये बंदा किसी मुश्किल में फंसा हुआ था तो मेरी खिदमत करके अपनी जान छुड़ा ले, तो असल में इसने मुझ पर एहसान नहीं किया, अपने आप पे एहसान किया है। नहीं, देखिए सदका और ज़कात के बारे में तो ये है कि बता देना बेहतर है कि ये सदका है ये ज़कात के पैसे हैं, क्योंकि फ़र्ज़ कर लीजिए कि अब चूंकि ख़ुद सैयद हूँ उसके बारे में क्या अर्ज़ करूँगा कि अगर कहीं वो सैयद है बंदा تو اس کے لیے ممانعت ہے صدقہ لینے کی، خیرات لینے کی اور زکوٰۃ لینے کی. وہ اللہ نے اس کے لیے غنڈہ ٹیکس مقرر کیا ہے، وہ عشر تو لے سکتا لیکن صدقہ و خیرات نہیں لے سکتا. وہ ہو سکتا ہے سید ہو، آپ کو پتہ نہ ہو تو بتا دینا بہتر ہے، لیکن انداز ایسا ہونا چاہیے، اتنا ہمبل اور اس طرح کا، کسی طور بھی اس کو یہ احساس نہ ہونے پائے کہ اس پہ احسان کیا جا رہا. اگر اس کے حالات ایسے ہیں کہ وہ گزارا صحیح طرح سے نہیں کر پا رہا تو تنخواہ کے علاوہ وہ بالکل اس کو دیا جا سکتا ہے، بشرطے کہ وہ اہل بیت سے نہ ہو، سید نہ ہو. نہیں، ہو سکتا ہے کہ ان کے ایڈمنسٹریٹو ایکسپنسز، آپریشنل ایکسپنسز اتنے زیادہ ہوں جا، تو وہ اس سے وہ پورا کرنا چاہتے ہیں. اس میں ڈونیشنز ان کو ملتے رہتے ہیں اور ہو جاتا ہے. تو اب اس میں یہ ہے کہ آپ کس انداز میں کیا سوچتے ہیں، آپ کی اپنی ویژن کیا ہے. اب میرے خیال میں تو زکوٰۃ کا بہترین استعمال، سارے استعمال جائز ہیں، اللہ نے اجازت دی ہے، جو پیرامیٹرز مقرر کیے ہیں رب نے، ان پیرامیٹرز کے اندر رہ کے زکوٰۃ خرچ کی جا سکتی ہے، سبھی اچھے ہیں. لیکن ان سب اچھے استعمالوں میں ایک بہترین استعمال میرے نزدیک تو یہ ہے کہ ایسے اسٹوڈنٹس جو قابلیت رکھتے ہیں، ٹیلنٹ موجود ہے، ول ٹو لرن موجود ہے، لیکن مالی وسائل کی کمی کی وجہ سے تعلیم حاصل نہیں کر پا رہے اور مسلمان اسٹوڈنٹ ہیں، تو اس کو اگر زکوٰۃ کے پیسوں سے تعلیم دلا دی جائے، یہ زکوٰۃ کا شاید بہترین استعمال ہوگا، کیونکہ آنے والی تمام نسلیں سنور جائیں گی اس کی. دوسرے نمبر پہ یہ ہو سکتا ہے کہ زکوٰۃ کے پیسے اکٹھے کر کے تو ایسا شخص جو بیچارہ وسائل کی کمی کی وجہ سے روزی کمانے سے محتاج ہے، تو اس کو کوئی چھوٹا موٹا کاروبار کرا دیا جائے تاکہ وہ مستقل روٹی کمانے لگے، تو خود زکوٰۃ دینے کی پوزیشن میں آ جائے. میرے نزدیک تو یہ زیادہ افضل ہی بات ہے. دیکھیے، اس میں یہ تو لمبے سبجیکٹس ہیں، میں نے عرض کیا نا کہ جو پیرامیٹر اللہ تعالیٰ نے سیٹ کیے ہیں ان کے اندر رہتے ہوئے زکوٰۃ جو خرچ ہو رہی ہے سبھی بہترین ہے، جائز ہے. اب سوال یہ ہے کہ اس کا اور بہترین مصرف کیا ہو سکتا ہے. تو اب جیسے مدرسے کی مثال آپ نے دی جو کہ بہت بڑی تعداد میں ہیں چھوٹے گاؤں کے اندر، اب ان مدرسوں کو اگر آپ گہرائی سے ذرا دیکھ لیں تو بچوں کو ایک حد کی لمیٹڈ سکیل پر لکھنا پڑھنا تو سکھایا جا رہا ہے، لیکن ساتھ ہی ساتھ ان کی جو خودداری اور سیلف ریسپیکٹ ہے وہ ختم ہو رہی ہے، کہ تمام بچوں کو معلوم ہے کہ وہ مانگے کی روٹی اور مانگے کا کپا استعمال کر رہے ہیں. تو ان کی جو سائیکولوجیکل ہیلتھ ہے وہ نارمل نہیں ہوتی. تو اسلام تو ہاتھ، جو پھیلنے والا ہاتھ ہے اس کو کنڈیم کرتا ہے، وہ حدیث موجود ہے کہ اوپر والا ہاتھ نیچے والے ہاتھ سے بہتر ہے. ان مدرسوں میں تو وہ ہاتھ پھیلانے کی ایک عادت ڈیولپ ہوتی ہے بندے میں، تو اس کا یہ ہے کہ گورنمنٹ یا کسی اور سطح پر ان کی امداد اس طرح سے کر دی جائے کہ بچوں کو مانگے تانگے کہ روٹی اور کپڑے پر زندہ نہ رہنا پڑے. پھر وہاں پہ جو تعلیم دی جاتی ہے وہ تعلیم بہت ہی لمیٹڈ سکیل کی ہے، لمیٹڈ. دیکھیے، اس میں شوگر صاحب بحیثیت فقیر کے میرے ویوز شاید پڑھے لکھے آدمی کے ویوز سے مختلف ہو جائیں، کیونکہ میرے ویوز بالکل جاہلانہ ہی ہوں گے، جس کا نہ کوئی سر ہے نہ کوئی پیر. بات یہ ہے کہ اگر حکمران یہ چاہتا ہے کہ میں عوامی نمائندوں کو اپنے قابو میں رکھنے کے لیے ان کی تنخواہ دگنی کر دوں، 40,000 سے 80,000 کر دوں، تو فرق تو صرف 40,000 روپے کا ہے، جو رقم اتنی بڑی نہیں ہے. تو جتنے عوامی نمائندے ہیں ماشاءاللہ وہ نہیں چاہتے کہ ہمیں کوئی قابو کرے، غلام بنائے. تو یہ جو इंक्रीज है इसको वो प्रेसिडेंट के मुंह पे दे मारते हैं कि हम में से एक आदमी भी ये लेने को तैयार नहीं है, तुम हमें लालच की हड्डी डाल रहे हो। तो प्रेसिडेंट तो किसी सूरत उनको काबू न कर पाया, बल्कि उल्टा शर्मिंदा हो जाएगा। कल को प्रेसिडेंट उन्हें कहता है कि मैं एक एक प्लॉट आपको दे दूंगा हर शहर में चार चार कनाल का, तो उठा के पेपर उसके मुंह पे दे मारते हैं कि आप हमें खरीदना चाहते हैं, हम आवामी नुमाइंदे हैं और हमारी इंटेग्रिटी जो है वो इन चीज़ों से कहीं ऊपर है। तो प्रेसिडेंट बेबस हो गया। बात यह है कि वो एक बार कुछ बहुत पढ़े लिखे लोग जिनमें कुछ जनरल भी शामिल थे वो बैठे हुए एक जगह गुफ्तगू कर रहे थे, तो कुछ लोगों का ये ख्याल था क्योंकि वो दानिश्वर थे तो उनकी सोच गहरी थी कि रिश्वत इसलिए ज़्यादा है कि गुर्बत, बिजली की चोरी इसलिए की जाती है कि इंसान गरीब है यूटिलिटी बिल पे नहीं कर सकता, स्ट्रीट क्राइम्स इसलिए ज़्यादा हैं कि गुर्बत ज़्यादा है रोटी चलाने के लिए स्ट्रीट क्राइम। तो मेरा उनसे एक सवाल था कि क्या आज गुर्बत इस्लाम के इब्तदाई ज़माने से ज़्यादा है? उस वक्त तो पेट पे पत्थर बांध के आपने जंगें लड़ी थी, तो आज क्या हम दो या तीन या चार पत्थर पेट पे बांध के जंग लड़ते हैं? तो जाहिर है कि वो एक लम्हा सोचने के बाद जो हकीकत है उसी को तस्लीम करना पड़ा कि नहीं साहब, उस वक्त गुर्बत मौजूदा गुर्बत से कम 5,000 गुना ज़्यादा थी। तो फिर क्या वजह है कि उस वक्त स्ट्रीट क्राइम्स और दूसरी चीज़ें इस्लामी माशरे में नहीं थी? बात यह है कि हर आदमी का ईमान अपनी जगह दुरुस्त था। उस वक्त का रवैया असल में ये था कि जैसे आज हमारी ख्वाहिश है कि हमारा हर हुक्मरान हज़रत उमर रज़ी अल्लाह ताला अन्हु जैसा हो, तो ये ख्वाहिश करते वक्त हम एक बात ये भूल रहे हैं कि अगर अमीरुल मोमिनीन जनाब सैयदना हज़रत उमर रज़ी अल्लाह ताला अन्हु थे तो रियाया साहबा कराम थी, तो हमारे अमीरुल मोमिनीन को हज़रत उमर रज़ी अल्लाह ताला अन्हु के मकाम तक पहुँचाने के लिए ये ज़रूरी है कि हम सहाबा कराम के किरदार के मकाम को पहुँच जाएँ, ठीक। लेकिन अलमिया ये है कि मैं ये चाहता हूँ कि आप में से हर आदमी हज़रत जुनैद बगदादी हो और मैं ख़ुद वाजपेयी की ज़िंदगी गुजारता रहूँ। इसी तरह हम में से हर आदमी की ख्वाहिश ये है कि मुझे दुनिया फिरौन किसी मिले और आखरत मूसा किसी मिल जाए, ये हो नहीं सकता। तो ना तो एक आदमी जो टॉप पर बैठा हुआ है या जो सबसे निचली सतह पर काम कर रहा है वो सब लोगों को ख़राब कर सकता है ना सब लोगों को अच्छा कर सकता है। अगर ईमान नहीं बिकता मेरा तो आप लोग मुझे तो लाजत दिला नहीं सकते, और अगर मेरा ईमान इतना ही कमज़ोर है तो मुझे आपकी भी ज़रूरत नहीं, मैं वैसे ही ईमान बेचता रहूँगा बेटा। तो बात तो वहीं आ जाएगी जो अर्ज़ किया करता हूँ कि हम में से हर आदमी ये सोच ले कि बाकी सब अच्छे हैं मैं बुरा हूँ और मुझे अपने आप को ठीक करना है, तो मुआशरा एकदम ठीक हो जाएगा। नहीं साइंटिस्ट नहीं, मैं कह रहा, मैं तो काबिल आदमी कह रहा हूँ, मुराद मेरी ये थी मिसाल देने की। बहुत पुरानी बात है, उस ज़माने में शायद कॉलेज में पढ़ रहा था मैं, अर्ली 60s की बात होगी, अखबार में एक खबर छिपी कि एक ग्रेजुएट नौजवान ने बेकारी से तंग आके खुदकशी कर ली। उन दिनों पंजाब में सिर्फ एक ही अखबार पढ़ा जाता था इंग्लिश का, पाकिस्तान टाइम्स। चौथे या पांचवें दिन पाकिस्तान टाइम्स में एक प्रोफेसर साहब थे गवर्नमेंट कॉलेज के, उनका मज़मून छपा, बहुत खूबसूरत मज़मून था जिसने मेरे जहन पे बड़े गहरे नक्श छोड़े। उन्होंने वो उसमें मज़मून तो क्या था, लेटर टू द एडिटर था वो। उन्होंने उस लेटर में लिखा हुआ था कि मैंने ये न्यूज़ पढ़ी, ट्रेजिक न्यूज़, और इसका बड़ा गहरा दुख हुआ मुझे कि उस नौजवान ने ग्रेजुएट होने के बावजूद खुदकशी कर ली। तो आई विश कि वो नौजवान अगर मुझे इस मायूसी के आलम में एक बार मिल लिया होता तो शायद उसे इस तरह खुदकशी ना करना पड़ती। तो उन्होंने आगे फिर जो कुछ लिखा वो असल चीज़ थी। मैं कहा कि नौजवानों का अलमिया ये है कि जो ही वो तालीम हासिल करते हैं तो वो वाइट कॉलर जॉब की तलाश शुरू कर देते हैं। हमारा नौजवान जो है वो एक रिक्शा ड्राइवर का मुंशी होना तो पसंद करेगा, उसका क्लर्क बन के उसका अकाउंट मेंटेन करना तो पसंद कर लेगा, उसके यहाँ नौकरी वो 100 रुपए की कर लेगा क्योंकि ये वाइट कॉलर जॉब है। लेकिन ये नहीं सोचेगा कि जिस रिक्शा ड्राइवर की नौकरी मैं कर रहा हूँ मैं खुद भी उसकी जगह ले सकता हूँ और इस पोजीशन में आ सकता हूँ कि मैं अपने मुंशी को 100 रुपए महीना तनख्वाह दे दूँ। तो उन्होंने लिखा कि मैं इस नौजवान को जेब से पैसे देता कि बेटा ये जाओ और बूट पॉलिश वाली एक संदूकची खरीद लो और किसी मुनासिब जगह पर फुटपाथ पर बैठ के तुम बूट पॉलिश करना शुरू करो। क्योंकि तुम पढ़े लिखे हो तो इस बूट पॉलिश के फन में भी एक नुदरत पैदा करोगे और उस नुदरत के जरिए तुम्हारा कारोबार बहुत चमकेगा। सिर्फ साल भर में तुम कहीं खोखा किराए पर लोगे, उसके अंदर ऐसी कई संदूकचियां रखे हुए तुम्हारे मुलाजिम बैठे होंगे और एक संदूकची पर तुम भी बैठे पॉलिश कर रहे होगे और साथ तुम्हारे एम्प्लॉयज बैठे पॉलिश कर रहे होंगे और अगले 5 साल के बाद वो खोखा एक बड़ी दुकान में तब्दील हो जाएगा जहां तुम काउंटर के पीछे बैठे होगे और 10 ऐसे वर्क स्टेशन लगे होंगे जिस पर बैठे लोग पॉलिश कर रहे होंगे तुम्हारे लिए और उसके बाद एक कारखाने के मालिक बन जाओगे। लेकिन इब्तदा बूट पॉलिश की संदूकची से करना होगी। बात यह है कि जब आपके यहाँ पढ़े लिखे एनलाइटेंड लोग आते हैं, इंफ्रास्ट्रक्चर ऐसी कोई चीज़ नहीं है कि आपने मकान बनाने के लिए शटरिंग का एक स्ट्रक्चर खड़ा किया है, ये इंफ्रास्ट्रक्चर इसी तरह बनता चला जाता है, खुद ब खुद बनता चला जाएगा, ये दिए से दिया जलता है। तो जब पढ़े